नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2082 साल कार्तिक 26 गते बुधबार, मार्ग कृष्ण पक्ष, सप्तमी तिथि, तदनुसार नोभेम्बर 12 तारीक सन् 2025, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। त्रिवी जग्गा अतिक्रमण तत्काल फिर्ता गराउन प्रमुखको निर्देशन शीर्षकमा गोर्खापत्र लगायत अन्य पत्र पत्रिकाले पनि यो खबरलाई प्राथमिकता दिँदै आज खबर बनाएका छन्। विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाबाट अतिक्रमित त्रिभुवन विश्वविद्यालयका जग्गा फिर्ता गराउने विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो राख्नु भएको छ। विश्वविद्यालयका कुलपति समेत रहनु भएकी प्रधानमन्त्री कार्कीले हिजो विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी समेत लिनुभएको छ। त्रिवीको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन 2081 सार्वजनिक भएको एक महिनाभन्दा बढ़ी हुँदा पनि प्रभावकारी रूपमा काम नभएपछि प्रधानमन्त्री कार्कीले चासो दिनुभएको हो। समितिले बुझाएको प्रतिवेदन अघिल्लो सरकारले सार्वजनिक नगरे पनि वर्तमान सरकारले गत असोज 26 गते सार्वजनिक गरेको थियो। पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा 2081 जेठ 17 गते गठन भएको समितिले 2081 पुसमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। हिजो सिंहदरबारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल समेतको उपस्थिति रहेको थियो। त्यस्तै त्रिवीका पदाधिकारी सहित मुख्य सचिव एक नारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल र जग्गा खोजबिन समितिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो। प्रधानमन्त्री कार्कीले प्रतिवेदन सार्वजनिक भएपछि के कति जग्गा फिर्ता आयो, फिर्ता हुने प्रक्रिया कसरी अघि बढ़ेको छ र दोषीमाथि कार्यवाहीको प्रक्रिया के भयो भनेर जिज्ञासा राख्नु भएको थियो। साथै वहाँले असम्बन्धित संघ संस्था र व्यक्तिले त्रिवीको जग्गा ओगट्ने, बल भएकै आधारमा मिचेर खाने र बेचबिखन समेत गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिनुभयो। साथै यसमा जो जो दोषी भए पनि तत्काल कठघरामा उभ्याउनु पर्ने उहाँको निर्देशन छ। त्रिवी जग्गा अतिक्रमण तत्काल फिर्ता गराउन प्रमुखको निर्देशन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। जेएनजी आन्दोलनका क्रममा भदौ 24 गते घुसपेटले मचाएको विध्वंसका कारण देशभरका कारागारबाट भागेका मध्ये अझै 5,041 कैदी जेल बाहिरै रहेका छन्। 5,000 भन्दा बढ़ी कैदी जेल बाहिरै रहँदा समाजमा असुरक्षा र भय बढ़िरहेको छ। भागेका केही कैदीले विभिन्न जिल्लामा हत्याको श्रृंखला मच्चाउँदै आएका छन्। त्यति धेरै कैदीहरू जेल बाहिरै रहँदा 21 फागुनमा तोकिएको निर्वाचनमा समेत असर पर्न सक्ने भन्दै प्रमुख राजनैतिक दलहरूले भागेका सबै कैदीलाई फिर्ता गरी निर्वाचन सुरक्षा सुदृढ़ बनाउन सरकारसँग माग गर्दै आइरहेका छन्। गृह मन्त्रालयका अनुसार भदौ 24 देशभरमा रहेका 30,641 कैदी मध्ये 28 कारागारबाट 24 गतेको विध्वंसमा 14,554 कैदीहरू फरार बनेका थिए। त्यसरी फरार रहेका मध्ये गत दुई महिनाको अवधिमा 9,513 जना कैदीहरू फिर्ता आएका छन्। फरार रहेका फर्कन बाँकी कैदीहरूमा कारागार तर्फका 4,685 जना र बाल सुधार तर्फका 356 जना रहेका छन्। 24 गतेको विध्वंसमा भाग्ने क्रममा 15 कैदीको मृत्यु भएको थियो। यसरी मृत्यु हुनेमा रामेछापका 3, सप्तरी र धादिङमा 2-2 जना, बाल सुधार 9 वस्तामा 5 जना, डोटी बाल सुधारमा 1, कैलालीमा 1 र झुम्का सुनसरीमा 1 जना रहेका थिए। अझै 5,041 कैदी बाहिरै असुरक्षा र त्रास यथावत। भागेका कैदीहरूले समाजमा गरिरहेका छन् अपराध। नेपाल समाचार पत्रको खबर हो यो। घाइते जेन्जी र शहीदका नाममा इन्टरनेटमा चन्दा संकलन, धेरै पीड़ित अनभिज्ञ, कान्तिपुर दैनिकले अग्र पृष्ठमा खबर बनाएको छ। जेन्जी विद्रोहपछि पुनर्निर्माण घाइते र मृतकका नाममा दर्जनौं व्यक्ति र संस्थाले सामाजिक सञ्जाल एवं क्राउड फण्डिङ प्लेटफर्म मार्फत रकम संकलन गरिरहेका छन्। अनलाइन प्लेटफर्म मार्फत संकलन थालिएको र करिब दुई महिना भइसक्दा पनि कतिपय घाइते र मृतकका परिवारले राहत हात पारेका छैनन्। आर्थिक अभावमा उनीहरूलाई उपचारका लागि औषधि किन्न समेत धौधौ परिरहेको छ। जेन्जी आन्दोलनपछि सामाजिक सञ्जाल र गोफण्ड मी जस्ता क्राउड फण्डिङ प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संस्थाले चन्दा संकलन अभियान चलाइरहेका छन्। विशेष गरी विदेशमा रहेका नेपाली गैर आवासी संघ, विद्यार्थी संगठन तथा क्लबहरूले यस्ता अभियान चलाएको देखिन्छ। तर कतिले कसरी रकम संकलन गरिरहेका छन्, कसरी कतिले उठाइसके, कति वितरण गरे भन्ने यकिन विवरण भेटिँदैन। जेएनजी आन्दोलनपछि चन्दा आह्वान गरिएका 107 अकाउन्ट क्याम्पेन अर्गनाइजर मध्ये 57 10 करोड़ 28 लाख रूपियाँ उठाउने लक्ष्य राखेकोमा 2,58,70,000 रूपियाँ संकलन भएको देखिन्छ। अरू 50 अकाउन्टमा भने रकम जम्मा भएको छैन। यी अभियान अस्ट्रेलिया, अमेरिका, बेल्जियम, क्यानाडा लगायत मुलुकबाट सञ्चालन गरिएका हुन्। घाइते जेन्जी र शहीदका नाममा इन्टरनेटमा चन्दा संकलन, धेरै पीड़ित अनभिज्ञ, कान्तिपुर दैनिकले अग्र पृष्ठमा खबर बनाएको छ। मतदाता बन्न समय घर्किँदै दर्ता गर्ने बढ्दै, नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। आसन्न 21 फागुनको निर्वाचनका लागि मतदाता नामावली दर्ताको समय सीमा सकिने लाग्दा दर्ता गर्ने संख्या ह्वात्तै बढ़ेको छ। 9 असोजदेखि शुरू मतदाता नामावली दर्ताको समय सीमा सकिन 5 दिन मात्रै, 30 कार्तिक बाँकी छ। निर्वाचन आयोगका अनुसार एक साता यता मतदाता नामावली दर्ता गर्नेको संख्या तेब्बरले बढ़ेको छ। एक साता अघिसम्म दैनिक औसत 5,000 नाम दर्ता गर्ने गरेकोमा पछिल्ला दिनमा दैनिक 20,000 दरले नामावली दर्ता भइरहेको आयोगले जनाएको छ। दर्ता गर्नेको संख्या बढ़ेसँगै जिल्ला निर्वाचन कार्यालयहरूमा सर्भर समस्या र जनशक्तिको अभाव देखिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ता प्रक्रियामा देखिएका समस्याबारे चासो राख्दै कार्तिक मसान्तसम्मको समय पुनरावलोकन गर्न निर्वाचन आयोगलाई आग्रह पनि गर्नुभएको छ। मतदाता नामावलीमा नाम दर्ता गराउने संख्या न्यून भएपछि प्रधानमन्त्री कार्कीले गत शुक्रबार आगामी निर्वाचनमा भाग लिन नयाँ मतदातालाई भिडियो सन्देश जारी गर्नुभएको थियो। भिडियो सन्देशपछि मतदाता बन्न योग्य नागरिकले सहजै नाम दर्ता गराउन नपाएको, अनलाइन सर्भर नचलेको, भीड़भाड़ भएको गुनासो आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिनुभयो। समस्या हल गर्ने गरी प्रधानमन्त्री कार्यालयले निर्वाचन आयोग र गृह मन्त्रालयमा पत्राचार गरेको छ। मतदाता नामावली संकलन तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिए म्यादलाई पुनरावलोकन गर्ने भनिएको छ। तर आयोगले समय थप्दा निर्वाचन कार्यतालिकामा असर पर्ने भन्दै निर्धारित 30 कार्तिक भित्रै नाम दर्ता गराउन जोड़ दिएको छ। समय अवधि थप्ने कुरा सोचेको छैन। भएकै समयभित्र म्याक्सिमम नाम दर्ता गराउन सबै खाले सहजीकरण हुन्छ, तर समय सार्न गाह्रो हुन्छ। यसको असर कार्यतालिकामा पर्छ। थप्ने हिसाबले अहिलेसम्म केही भएको छैन, प्रवक्ता नारायण भट्टराईले भन्नुभयो। मतदाता बन्न समय घर्किँदै दर्ता गर्ने बढ्दै, नयाँ पत्रिका दैनिकबाट यो खबर लिएका हौं। कृषिमा विषादी प्रयोगको अवस्था गम्भीर, गोर्खापत्र दैनिकले अर्थ बजार पृष्ठमा खबर बनाएको छ। कृषि बालीमा प्रयोग गर्न दिएका सबै विषादी प्रयोगको परीक्षण नहुँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा परेको छ। सरकारले 169 प्रकारका विषादीलाई कृषि बालीमा प्रयोग गर्न अनुमति दिएको छ। परीक्षण भने थोरैको मात्रै हुने गरेको छ। अहिले किसानले प्रयोग गर्दै आएका 169 विभिन्न विषादी मध्ये 150 प्रकारका विषादी परीक्षण भएको छैन। विषादीको परीक्षण विस्तार नहुँदा उपभोक्ताको भान्सामा विषादी भएका तरकारी तथा फलफूल र खाद्य पुग्ने गरेको छ। किसानले प्रयोग गर्ने 169 विषादी मध्ये सरकारले अहिलेसम्म तरकारी बालीमा प्रयोग गरिने कार्बामेट र अर्गानो फस्फेट समूहका विषादी मात्र परीक्षण गर्दै आएको छ। केन्द्रीय कृषि प्रयोगशालाका अनुसार यी दुई समूहका विषादी परीक्षण गर्दा नेपालमा हाल प्रयोग हुँदै आएका विषादीमा 20-21 प्रकारलाई समेट्ने गरेको दावी गर्दै आएको छ। बाली विकास अधिकृतका अनुसार पछिल्लो समयमा किसानले सिन्थेटिक पाइरेथ्रोइड कीटनाशक समूहभित्र पर्ने विभिन्न प्रकारका विषादी धेरै प्रयोग गरिरहेको छ। फलफूल तथा तरकारीमा प्रयोग हुने यो समूहका विषादी सरकारले हालसम्म परीक्षण गर्ने गरेको छैन। कृषिमा विषादी प्रयोगको अवस्था गम्भीर, गोर्खापत्र दैनिकले खबर बनाएको छ। पछिल्ला वर्षहरूमा चर्चाको कर्षमा रहेको डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता विवाद प्रधानमन्त्री सहित निजी क्षेत्र सहभागी सहमतिले समाधान हुने धेरैको अपेक्षा थियो, तर विद्युत प्राधिकरण र उद्योगीको फरक बुझाई, अपेक्षा र अडानले विवाद समाधान हुनुको सट्टा किचलोको चर्को चरणतर्फ अग्रसर गराएको छ। कार्तिक सत्रमा प्रधानमन्त्री सुशीला कार्की समेत सहभागी बैठकमा मन्त्रीहरू र निजी क्षेत्र नेतृत्व समेतको उपस्थितिमा 3 मौखिक सहमति भएको नेपाल उद्योग वाणिज्य महासंघले कार्तिक 18 गते पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो। महासंघ अध्यक्ष चन्द्रदास ढकालका अनुसार बैठकमा भएको सहमति पहिलो किस्ता बराबरको धरोटी बुझाउने, उद्योगमा लाइन जोड्ने र न्यायिक प्रक्रियामा जाने थिए। किस्ता कि धरोटी भन्नेमा अल्झिएको विद्युत बक्यौता विवाद शीर्षकमा कारोबार दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। विद्युत बक्यौता सम्बन्धी प्रसंगलाई नयाँ पत्रिका दैनिकले पनि खबर बनाएको छ। डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरे बापत तिर्नुपर्ने बिजुलीको बक्यौता विवाद समाधान गर्न उद्योग वाणिज्य महासंघले प्रस्ताव गरेको मध्यमार्गी प्रस्ताव विरूद्ध रिट दायर गरेको अर्घाखाँची सिमेन्ट उद्योगलाई अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ। सर्वोच्चले अन्तरिम आदेश माग गरेका विषयमा छलफलका लागि 30 कार्तिकमा पेशी तोकेको छ। त्यस्तै 15 दिनभित्र लिखित जवाफ पेश गर्न समेत सर्वोच्चले आदेश दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बक्यौता विवाद समाधानका लागि भएको छलफलमा उद्योग वाणिज्य महासंघले प्राधिकरणलाई किस्ता बुझाउन उद्योगीले शुरू गर्ने र तर पहिलो किस्तालाई नै पुनरावलोकनमा जाने धरोटी बापत बुझिलिनुपर्ने प्रस्ताव गरेको थियो। उक्त प्रस्तावमा प्रधानमन्त्री कार्की सहमति नजिक पुगेको आभास गरेपछि हालसम्म 17 उद्योगले किस्ता बुझाएका छन्। विद्युत बक्यौता सम्बन्धी रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश नयाँ पत्रिका दैनिकले छापेको हो। मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट एमसीए नेपालले निर्माण गर्ने प्रसारण लाइन आसपासमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भएको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले एमसीए नेपालले निर्माण गर्ने प्रसारण लाइनको मध्यरेखाबाट 23 मिटर दायाँ बायाँ पर्ने जग्गामा कुनै पनि प्रकारको संरचना निर्माण गर्न नपाउने गरी निषेध गरेको हो। त्यस्तै तोकिएको क्षेत्रमा रूख पनि रोप्न नपाउने मन्त्री परिषदले निर्णय गरेको छ। गोर्खापत्र दैनिकले खबर बनाएको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सुनकोशी मरिन डाइभर्सनको बाँध निर्माणको ठेक्का तोडियो। कान्तिपुर दैनिक लगायत अन्य पत्र पत्रिकाले यो खबरलाई आज प्राथमिकता दिँदै छापेका छन्। राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुद्देश्य आयोजनाको दुई मध्ये एउटा ठेक्का तोडिएको छ। पटक पटक ताकेता गर्दा पनि आयोजनाको प्रगति नभएपछि ठेक्का तोडेको जलस्रोत तथा सिंचाई विभागले जनाएको हो। आयोजनाले मंगलबार ठेक्का तोडिएको बारे 15 दिनको समय दिएर अन्तिम सूचना जारी गरेको छ। आयोजनाको बाँध विद्युत गृह लगायतका सिभिल संरचना गेट हाइड्रो मेकानिकल उपकरण आपूर्ति तथा जडानको ठेक्कामा प्रगति नभएको विभागले जनाएको छ। यो आयोजनाको ठेक्का पटेल रमण जेवीले लिएको छ। पटेल भारतीय निर्माण कम्पनी हो। ठेक्का सम्झौताको अवधि 60% सकिँदा प्रगति 11% मात्र रहेको छ। कान्तिपुर दैनिकले खबर बनाएको हो। अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा 2,46,575 विदेशी पर्यटक भित्रिएका छन्। उक्त अवधिमा दक्षिण एसियाली मुलुकका 1,46,968 र अन्य मुलुकका 79,607 पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन्। सबैभन्दा बढ़ी गत अप्रेलमा 44,763 पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा 9,359 पर्यटक यस क्षेत्रमा भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। अन्नपूर्ण क्षेत्रमा 2,46,000 पर्यटक भित्रिए। कारोबार दैनिकले खबर बनाएको छ। मध्य कार्तिकको वर्षाले धान बालीमा पुगेको क्षतिको विवरण अझैसम्म संकलन हुन सकेको छैन। यो सर्लाहीको प्रसंग हो। कार्तिक 13 गतेदेखि 15 गतेसम्मको वर्षाले सर्लाहीका किसानले काटेर खेतमा पाँजा सुकाएको र काट्ने बेला भएको धान बालीमा व्यापक क्षति गरेको थियो। कृषि ज्ञान केन्द्र सर्लाहीले जिल्लाका 20 पालिकालाई पत्र लेख्दै 3 दिनभित्र क्षतिको विवरण उपलब्ध गराइदिन आग्रह गरे पनि अहिलेसम्म कार्यालयलाई विवरण प्राप्त भएको छैन। पीड़ित किसानले क्षतिको विवरण संकलन गर्न र आफूले बिहोर्नु परेको पीड़ाबारे सोधी खोजी गर्न कोही नआएको गुनासो गरेका छन्। क्षतिकै विवरण संकलन भएन, किसानले मारे राहतको आस। गोर्खापत्र दैनिकले खबर बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।